الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد، فرمایا کہ اتقوا الله حق تقاته اور اتقوا الله ما استطعتم، کی تطبیق جو ہے کہ اول تو منتہائے سلوک ہے، یعنی مخصوص سلوک کا یہ ہے کہ حق سے تقویٰ حاصل ہو، اور ثانی میں ابتدائے سلوک کو بیان فرمایا ہے کہ اس میں شیئن فشیئن کوشش کی جاتی ہے. مطلب یہ ہے کہ بقدر استطاعت تقویٰ کرتے رہو یہاں تک کہ حق سے تقویٰ حاصل ہو جائے. جیسے کوئی امر کرے کہ چھت پر چڑھو اور وہ گھبرا جائے تو میں کیسے جاؤں، تو اس کو کہا جائے گا کہ زینے کو بقدر استطاعت ایک ایک درجہ جا کر کے باندھ لاؤ. یہ قرآن کریم کی دو آیتیں ہیں جن کا حضرت والا نے مطلب بیان فرمایا ہے. ایک آیت تو ہے سارے مسلمانوں کو خطاب کر کے فرمایا کہ اے ایمان والو، تقوی اختیار کرو، اللہ سے ڈرو اور تقوی اختیار کرو. حق کا تقاضا، جیسا تقوی کا حق ہے ویسا تقوی اختیار کرو. اور تمہیں موت جب بھی آئے تو اس حالت میں آئے کہ تم اللہ کے فرما بردار ہو. تو یہاں جو حکم دیا ہے وہ صرف تقویٰ کا نہیں بلکہ حق کا تقویٰ، یعنی ایسا تقویٰ جیسا اللہ کا حق ہے ویسا تقویٰ اختیار کر. اس آیت میں یہ فرمایا. دوسری آیت میں فرمایا اتقوا اللہ ما استطعتم، تقوی اختیار کرو جتنی تمہیں تم میں طاقت ہے، جتنا کر سکتے ہو اتنا تقوی اختیار کرو. تو پہلی آیت میں تو یہ کہا گیا ہے کہ تقوی جتنا اختیار کرو جیسا کہ اللہ کا حق ہے، اور دوسرے میں فرمایا گیا کہ جتنی تمہاری طاقت ہو جتنا تم کر سکو اتنا تقوی اختیار کرو. تو بظاہر دونوں میں فرق معلوم ہوتا ہے کہ وہاں بہت اعلیٰ معیار کا تقویٰ مطلوب ہے اور اس پر حکم کیا گیا ہے، اور یہاں جو اس تقویٰ کا ذکر ہے وہ یہ کہ جتنا کر سکو اتنا کر لو. تو بعض روایات میں یہ آیا ہے کہ جب یہ شروع میں آیت نازل ہوئی یا لیکن آمو تقوا آپ کا تو بات کی بولا تو حکم اللہ بات تو مسلم ہو، یعنی جس میں یہ کہا گیا کہ جتنا تقوی اختیار کرو جتنا تقوی کا حق. تو صحابہ کرام گھبرا گئے، پریشان ہو گئے کہ کون ہے جو اللہ تعالیٰ کے تقوی کا حق ادا کر سکے. اللہ جل جلالہ کی شان تو بڑی عظیم ہے اور اس کے تقوی کا حق بھی بڑا عظیم ہے، تو کون ہے جو ہم میں سے تقوی کا حق ادا کر سکے گا. پریشان ہو گئے. تو پھر دوسری آیت آئی اتق اللہ مستطعت، کہ اتنا تقوی اختیار کر لو جتنی تمہیں طاقت ہے، ہم تو کہاں ادا کرو گے لیکن جتنا تمہیں طاقت ہے اتنا اختیار کر لو۔ تو بعض مفسرین نے اس کو اس طرح تعبیر کیا کہ اس دوسری آیت نے پہلی آیت کو منسوخ کر دیا، یعنی پہلی آیت پہ بہت اونچے معیار کا تقوی مطلوب تھا، اس کا مطالبہ کیا گیا تھا، اور دوسری آیت میں ذرا آسانی پیدا کر دی گئی کہ جتنی تمہاری طاقت ہے اتنا کر لو۔ لیکن حضرت والا نے جو یہاں پر تفصیل اختیار فرمائی ہے وہ یہ ہے کہ ناقص منسوخ کا قصہ نہیں، مطلوب تو وہی ہے کہ آدمی حق کے تقوی اختیار کرے، تقوی کا حق ادا کرے، لیکن اس مطلوب تک اس معیار تک پہنچنے کا راستہ دوسری آیت نے بتایا، جب کرنے لگے کیسے پہنچے اس اعلیٰ درجے کے تقوی تک کیسے پہنچے، تو اس دوسری آیت نے اس کا راستہ بتا دیا کہ بھائی راستہ یہ ہے کہ جتنا کر سکتے ہو کرتے رہو، آگے کے لیے کوشش کرتے رہو، تو ابتدا کر دو جتنا کر سکتے ہو اس سے ابتدا کر دو، اور پھر آگے بڑھتے چلے جاؤ بڑھتے چلے جاؤ بڑھتے چلے جاؤ، کوشش جاری رکھو، یہاں تک کہ ذہن میں یہ ہونا چاہیے کہ میری آخری منزل وہ تقویٰ کا حق ہے، اللہ آخر تو بات وہاں تک پہنچنا ہے، لیکن وہاں تک پہنچنے کے لیے راستہ آسان بتا دیا اللہ تعالیٰ نے، تو ناقص منسوخ نہیں ہے بلکہ ایک آیت دوسری آیت پر عمل کرنے کا طریقہ بتا رہی ہے، جتنا کہہ سکتے ہو وہاں سے شروع کر دو۔ اب یہ بہت بڑا علم ہے اور یہ بہت بڑا عظیم اصول ہے جو ہمارے آپ کے لیے اللہ تبارک و تعالیٰ نے اس آیت کریمہ میں بتا دیا۔ ہوتا یہ ہے کہ جب کوئی شخص ارادہ کرتا ہے اصلاح کا اور دین پر چلنے کا، تقویٰ اختیار کرنے کا، اتباع سنت کا ارادہ کرتا ہے، تو ایک دم سے شیطان اس کے دل پر ایک بہت بڑا ہوا سوار کر دیتا ہے کہ بھائی تیرے بس کا کام نہیں ہے، اتنا بہت سارے احکام ہیں ان کی پابندی کرنی ہوگی، بہت سارے فرائض ہیں، واجبات ہیں، سنتیں ہیں، ان کی پابندی کرنی ہوگی، بہت سارے گناہ ہیں ان کو چھوڑنا ہوگا، اور تیری پوری زندگی جو گزر رہی ہے وہ تو سب ایسی حالت میں گزر رہی ہے کہ نہ فرائض و واجبات کا پورا اہتمام ہے، نہ سنتوں کا اہتمام ہے، نہ گناہوں سے بچنے کا اہتمام ہے، گناہوں سے لذت ہے، تو تیرے بس کا کام نہیں کہ اس تقوی کی منزل تک پہنچے۔ نتیجہ یہ کہ آدمی جہاں کھڑا ہے وہیں کھڑا رہ جاتا ہے، آگے نہیں بڑھ پاتا۔ یہ آیت جو فرما رہی ہے کہ بھائی یہ جو حقوہ تم نے ذہن پہ سوار کیا ہے اس حقوے کو ہٹاؤ، جتنا کر سکتے ہو اتنا کرنا شروع کر دو، نہ صحیح بہت اعلیٰ درجے کا اونچے درجے کا تقویٰ، نہ صحیح بالکل 100% انداز کا تقویٰ، بلکہ جتنا تم اس وقت شروع کر سکتے ہو وہ کر دو، اور ساتھ میں مزید کے لیے کوشش جاری رکھو۔ یہ ہے مطالبہ تمہارے ساتھ، اور جب آدمی اپنی طاقت کے مطابق اپنی استطاعت کے مطابق کام شروع کر دیتا ہے، چل پڑتا ہے، تو پھر اللہ جل جلالہ کی سنت یہ ہے کہ پھر اس کو منزل تک پہنچا کے دے، اپنا کام شروع کرو جتنا کر سکتے اتنا کرو، اور اس سے آگے کے لیے کوشش بھی کرتے رہو، دعا بھی کرتے رہو کہ یا اللہ مجھے اس منزل تک پہنچا دیجیے، تو اللہ جل جلالہ کی سنت یہ ہے کہ پہنچ جاتے تھے۔ الذین جاهدوا فینا لنهدینهم سبلنا، جو ہمارے راستے میں کوشش کرتے ہیں، جو وہ کوشش کر لفظ ہے کوشش کرتے ہیں، یہ نہیں کہ جو پہلے دن جو ہے 100% متفق بن گئے
بلکہ جو کوشش کر رہے ہیں وہ لڑنا ہوتی ہے نہ ہم تو لڑنا. حضرت والا نے اس کے ترجمہ جو کیا کہ ہم ہاتھ پکڑ کر ان کو پہنچا دیتے ہیں اپنے راستے پر. وَإِنَّ اللَّهَ لَمَعَ الْمُتَّقِينَ, ہاتھ پکڑ کر پہنچا دیتے ہیں اس راستے پر. اللہ تبارک تعالیٰ کی سنت. لہذا یہ ایک تو یہ بہت بڑا سبق ہے ہم جیسے ان لوگوں کے لیے کہ جو ہاتھ پر ہاتھ رکھ کے بیٹھ جاتے ہیں یہ سوچ کر کہ بھائی بڑا مشکل کام ہے اپنے وقت کا نہیں. ایک شخص ہے جو فرض کرو عادت ہے اس کو جھوٹ بولنے کی, جن میں 50% جھوٹ بولتا ہے. اب وہ سوچتا ہے کہ میرے اوپر تو مجھے تو عادت پڑی ہوئی ہے جھوٹ بولنے کی اور میں یہ عادت چھوڑ نہیں سکتا, تو پیسے کا کوئی اختیار کروں. تو آیت یہ کہہ رہی ہے پیارے بھائی اگر تو پورے 50 کے 50 جھوٹ نہیں چھوڑ سکتا اس میں کبھی تو کر سکتا ہے. جیسا یہ اندازہ لگا کہ دن میں کتنی مرتبہ بولتا ہے تو, اور ان میں سے کتنے ایسے ہیں جو بلا مشقت کو چھوڑ سکتا ہے. 50 کو 40 کر دے, 40 کو 30 کر دے, 30 کو 20 کر دے, یہاں تک کہ ایک دن وہ چھوٹ گیا. لیکن 50 کو 49 کرنے کو بھی تیار نہیں ہے اور کہتا جو بڑا مشکل ہے چھوڑ نہیں سکتا. یہ ہے گرم گرم شیطان کا دھوکا, جتنا کم کر سکتا ہے اتنا کم کر سکتا. غیبت ہے آج کل ہر طرف یہ رونا روتا ہے کہ یہ غیبت نہیں چھوٹتی, غیبت نہیں چھوٹتی, غیبت نہیں چھوٹتی. ارے بھائی نہیں چھوٹتی تو یہ سوچو کہ کتنے مواقع ایسے آتے ہیں جتنی مرتبہ میں غیبت میں مبتلا ہوتے ہو. اگر سارے کے سارے ایک دم سے چھوڑ نہیں چھوڑ رہے ہو تو کچھ تو چھوڑو. یہ سوچ لو کہ فلا مسجد سوچ لو کیا کرتا ہوں اس سے میں پرہیز کروں گا, خود چھوڑو اور پھر آگے کے لیے کوشش کرتے رہو یہاں تک کہ ایک دن منزل تک پہنچ جاؤ. اللہ بد نظری ہے, کہتے ہیں لوگ نگاہ کی حفاظت نہیں ہوتی, نگاہ کی حفاظت نہیں ہوتی. اجی کیا کریں بس مبتلا ہو جاتے ہیں, نگاہ جو ہے وہ غلط جگہ پر پڑ جاتی ہے, گناہ ہو جاتا ہے. پھر بات میں سے دنیا کی بھی ہوتی ہے سب بات بھی کرتے ہیں لیکن مبتلا ہو جاتے ہیں. کیوں ہو جاتے ہیں؟ اس واسطے کہ چھوڑنے کی کوشش نہیں کی. کوشش یہ ہے کہ یہ سوچو کہ اگر آپ دنوں میں 10 دن 10 مرتبہ نگاہ غلط جگہ پر پڑی تھی تو کم از کم اس کی تعداد ہی میں کمی کر. اس مواقع سے پرہیز کرو جن مواقع میں بد نظری میں مبتلا ہونے کا اندیشہ ہوتا ہے. ایسی جگہ پر بچ جاؤ, کم جاؤ کہ جہاں آج مبتلا ہو سکے. تو جتنا بھی آدمی اپنی طرف سے کچھ قدم تو بڑھائے, اپنی طرف سے کوئی اقدام تو کرے اور پھر ساتھ میں کوشش کرتا رہے تو پھر وہ اللہ تبارک تعالیٰ ان شاء اللہ اس کو بچا لیں گے. کم از کم اللہ تعالیٰ کے سامنے کہنے کو یہ تو ہوگا کہ اللہ کرے کوشش کی تھی, پھر آپ سے دعا کی. حضرت مولانا رومی رحمۃ اللہ علیہ بڑی پیاری بات فرماتے ہیں مثنوی میں کہ, اور یہ ہم لوگوں کے لیے بڑا عظیم سبق ہے جو مولانا رومی نے دیا. فرماتے ہیں کہ رکھنا بھی سال بڑا پتی یوسف وار کی بایت کبھی. کہتے ہیں حضرت یوسف علیہ السلام کو دیکھو, جب یوسف علیہ السلام کو زلیخا نے گناہ کی دعوت دی اور گناہ کی دعوت دینے سے پہلے سارے دروازوں پر تالے ڈال دیے تو باہر نہ جا سکے. اب اندازہ لگاؤ یوسف علیہ السلام ہیں, نوجوان ہیں, بھرپور جوانی ہے, ایک عورت ہے وہ دعوت دے رہی ہے گناہ کی اور اسے سارے دروازے بند کر دیے تالے ڈال دیے. جو پیغمبر ہے کہ دیکھا کہ تالے پڑے ہوئے ہیں لیکن پھر بھی قرآن کریم میں جو وسطبہ کا لفاف حضرت یوسف علیہ السلام دروازے کی طرف دوڑے, حالانکہ آنکھوں سے دیکھ رہے تھے کہ دروازے پہ تو تالے پڑے ہوئے ہیں, باہر اگر भागों का ठीक तो दरवाजे से बाहर निकलने का कोई रास्ता नहीं है, लेकिन ये सोचा कि मेरे बस में इतना है, मेरी ताकत में इतना है कि मैं भाग से दरवाजे तक चला जाऊं, फिर दरवाजे खोलना और रास्ता बनाना ये तो मेरा काम नहीं, बल लगाने का काम है। तो फरमाते हैं कि दौड़ कर चले गए दरवाजे तक और फिर साथ लगा कर दुआ करते गए कि अल्लाह मुझे बचा लीजिए। जब पहुंच गए अपने करने का काम कर लिया तो अल्लाह ने अपने करने का काम किया, दरवाजे खोल दिए, सारे दरवाजे खुल गए, अपने करने का काम कर लिया। तो वाणा फरमाते मान रूमी के लड़के रखना भी ख्याल प्राप्ति क्या, अगर से दुनिया में तुम्हें भागने का कोई रास्ता कोई सुराख नजर नहीं आ रहा कि मैं कहां से भागू इस गुनाहों की दुनिया से, इस जुल्मतों की दुनिया से, इस कुफ्र शिर्क की दुनिया से भागने का रास्ता नजर नहीं आ रहा, लेकिन फिर यूसुफ पार की हिमायत कभी, लेकिन इतना तो भागो जितना भी शुरू हुआ इंसान आप भाग के दरवाजे से चले गए, वहां तक पहुंचे हुए तो अल्लाह तरफ पर रास्ता खोल दें। अपने करने का काम कर लो जितना इस्तेदात में वो कर लो, और यही इधर हकीकत रास्ता है बच्चे के लिए खुद अमल करने का भी और दूसरे से अमल कराने का। जब किसी को दावत देनी हो, किसी को इस्लाम का रास्ता दिखाना हो, तो एकदम से उसके ऊपर बहुत बड़ा बोझ न डालो, बल्कि रफ्ता रफ्ता उसको फेंक कर लाओ कि वो जितना तुम्हारे से हो सकता उतना कर लो, तो उसका नतीजा ये कि उसके अंदर एक हिम्मत पैदा हो जाती है, और जब हिम्मत पैदा होगी तो और आगे बढ़ने की तौफीक होगी इंशाअल्लाह। मैंने अपने वाले जमात सल्लल्लाहु अलैहि वसल्लम से सुना, फरमाते थे कि हजरत गंगोही रहमतुल्लाह है, हजरत वहां रशीद अहमद साहब गंगोही रहमतुल्लाह है, उनके पास एक देहाती आदमी आया। अब देहाती बड़े मजे की बातें किया करते हैं, तो बड़े पैसे कर लो पीछे, तो आके कहने लगा मौलवी जी, अगर गंगो या फिलहाले से खिताब करते तो मौलवी जी मुझे ठीक कर दो, मतलब ये कहे मेरे हालात की खुद इसला कर दो। तो अगर ने फरमाया कि अच्छा भाई तू अपने को ठीक करने को कह रहा है तो क्या कुछ करेगा भी कि नहीं, जो बताया होगा वो करेगा? तो करने लगा कि जी जो कहोगे वो करूँगा, जो कहोगे करूँगा, बस एक बात है ये मैं अफीम खाता हूँ, अफीम ये नहीं मैं छोड़ सकता, बाकी जो तुम कहोगे वो करूँगा, नमाज कहोगे नमाज पढ़ूंगा, रोज़ा कहोगे रोज़ा रखूँगा, और जो चाहोगे जो कहोगे करूँगा, बाकी ये अफीम मुझसे नहीं छूट सकती है, ये नहीं छोड़ूंगा, नशा करता था अफीम का। हजरत ने फरमाया यानी मकान शर्त लगा रहा है कि ये मुझसे नहीं टूटेगा। तो हजरत ने फरमाया कैसा बेटा, अच्छा भाई तू ऐसा करना कि तू मेरे पास लेके आ कितनी अफीम खा ले, कितनी अफीम खाता है ला के दिखाओ। तो वो एक बुढ़िया में एक दिन वो अफीम लेके आया कि ये कितनी खाता हूँ रोज, अगर तो उसमें से आज इसे कुछ ज्यादा निकाल के बाकी छोड़ दी, ताकि ऐसा कर कि ये पूरी मक्का ये खा ले, ये खा ले, ये तो कर सके कि हाँ जी ये कर लूंगा। तो वो उतनी अफीम उसको ताकि कल को जब आएगा तो आएगा फिर ले जाना मेरे पास, फिर रोज मंगवाते उससे उसमें थोड़ी सी कमी कर देते, रोज मंगवाते कमी कर देते। अब कोई देखने वाला तो ये कहेगा, देखने वाला ये कहेगा कि भाई हजरत ने अफीम खाने की इजाजत दे दी उसको, नशा करने। लेकिन अगर उससे ये कहते हैं कि भाई तू पहले ही जिस सारी अफीम छोड़, उसके बगैर तू ठीक नहीं हो सकता, तो उसकी इसलाह का कोई रास्ता नहीं था। तो हजरत ने यह होता है एक मुस्लिम का और इस्लाम का तरीका, इतना مست تعصب. اب دور ایسی چیز ہے, اللہ بتائے اللہ تعالیٰ محفوظ رکھے ہر مسلمان کو اسے, کہ جب اس کی عادت پڑ جاتی ہے تو اس کو چھوڑنا بعض اوقات اسے موت تک واقع ہو جاتی ہے. ایک زمانہ جب حکومت کی طرف سے اپنی منع ہوئی اور سارے دکانیں بند ہو گئی تو اخبار میں خبر آئی تھی کہ افیم کی جو تھے, جو افیم کھایا کرتے تھے, وہ اتنے مجبور ہو گئے کہ وہ جو دکان تھی افیم کی جو بند ہو گئی اس پہ تالا لگا ہوا, تو کچھ افیم کی پائے گئے تو تالے کو چوس رہے تھے, تالے کے اوپر کوئی اس کا وہ جو افیم بیچنے والا ہے اس کا ہاتھ پڑا ہوگا, اس کی کچھ اثرات پڑے لگے ہوں گے تو اس کو چوس رہے تھے اس کے بغیر ان کا گزارا نہیں. تو اس وقت حضرت نے ایکدم سے چھوڑنے کے لیے نہیں فرمایا بلکہ کم کرتے تھے, جہاں تک کہ اللہ تبارک و تعالیٰ کے کرم سے کچھ دنوں میں توفیق ہو گئی چھوڑ دی. تو بھائی جتنا کام کر سکتے وہ تو کرو, وہ کراؤ, پھر آگے بڑھو. اللہ حضرت حکیم الامت صلی اللہ تعالیٰ علیہ وسلم نے واقعہ لکھا ہے ارواح ثلاثہ میں, حضرت مولانا مظفر حسین صاحب کاندھلوی رحمۃ اللہ علیہ بڑے عجیب بزرگ تھے, اونچے درجے کے ولی اللہ. اللہ عجیب و غریب واقعات ہیں ان کے جو حضرت جو لبنان کے موبائل میں بہت آئے ہیں, حضرت شیخ الجی صاحب کی آپ کسی میں بھی عجیب بزرگ تھے. ایک مرتبہ تشریف لے جا رہے تھے تو اپنے کسی ساتھی کے ساتھ اور پیدل سفر کر رہے تھے, تو راستے میں ایک بستی آئی, پھر تو تھے تو اس میں کافی مسلمان, وہاں دیکھا کہ مغرب کی نماز کا وقت ہو گیا تو نماز کے لیے گئے مسجد میں, جب مسجد کو جا کے دیکھا تو ویران پڑی ہے بالکل, کوئی آدمی نہ آ سکتا, حالانکہ بستی ایسی تھی جس میں کافی تعداد مسلمان بھی تھے. دیکھا تو ویران کی ہے اور میل کچیل گرد سے ہٹی ہوئی. حضرت نے اپنے ہاتھوں سے جا کے جھاڑو واڑو دی مسجد میں اور جھاڑو دے کے اذان پر اذان کہی, اذان کی آواز پہ بھی کوئی نہیں آیا, جو اپنے ساتھی کے امید سے ہاتھ مل کے جماعت کرا کے نماز پڑھ لی. بڑا افسوس ہوا حضرت کو کہ یہ مندر ہے, مسلمانوں کی بستی ہے قریب میں اور کوئی اللہ کا بندہ اذان کے بعد نماز کے لیے نہیں آتا, تو جا کے مسلمانوں سے قریب جو تھے ان سے جا کے کہا بھائی اللہ کے بندو آپ لوگ مسلمان ہو, مسجد ویران پڑی ہے, آپ لوگ آتے نہیں نماز کے. لوگوں نے کہا کہ حضرت بات یہ ہے کہ ہم لوگ تو اپنے نواب ہیں, صاحب نواب صاحب ہیں یہاں پر رہتے ہیں, ان کے تابع ہیں اور وہ نواز کے لیے آنے لگے تو سارے لوگ آنے لگے, وہ بالکل آزاد آدمی ہے اور شراب رات پیتے رہتے ہیں, عورتیں بازاری ان کے یہاں آتی رہتی ہیں تو ان کو نماز وماز کی کوئی فکر ہے نہیں, اگر ان پر ان سے کہو کہ وہ پڑھے نماز تو پھر ہم بھی سب آ جائیں. حضرت نے فرمایا کہ بھائی کہاں ہے وہ نواب صاحب, ذرا مجھے پتہ بتاؤ. انہوں نے بتا دیا تو وہاں ایک حویلی تھی, اس میں نواب صاحب کا گھر تھا. حضرت چولہے جا کر ان سے ملاقات کی اور جا کر کہا کہ بھائی آپ بھی مسلمان ہو اور یہاں بستی بھی مسلمانوں کی ہے, یہ مسجد ویران پڑی ہے, اس کو اگر آپ آ جایا کرو ہے نماز کے لیے تو سارے مسلمان نماز پڑھنے لگیں اور پڑھنے لگیں گے تو سب کا ثواب آپ کو ملے گا اور آپ بھی پڑھو گے سب کا گناہ ہوگا آپ کو, تو نماز کے کا اہتمام کر لو. اب حضرت مولانا مظفر حسین صاحب اللہ کے ولی تھے, اللہ کے ولی کی بات کو بھی کچھ تاثیر ہوتی ہے, کچھ دل سے اثر تو ہوا نواب صاحب سے حضرت کی بات سے, لیکن کہنے لگے کہ حضرت کیا بتاؤ, کیا تو کرا تو جاؤں نماز کے لیے مگر دو باتیں ہیں جس کی وجہ سے نہیں جاتا. اب کیا ہے کہ ایک بات تو یہ ہے کہ مجھ سے وضو نہیں کیا جاتا اور وضو کے بغیر نماز ہوتی نہیں, اور وضو میرے بس کا نماز پڑھ لوں لیکن وضو نہیں کر سکتا. एक तो मुसीबत यह है, दूसरे यह कि ये शराब और ये औरतों का जो मसला है ये मुझसे नहीं टूटता। तो इस बात से अब नमाज तक क्या जाऊँ कि शराब शबाब तक भी लगा हुआ हूँ और इसको फजूल की जिंदगी गुजार रहा हूँ, मस्जिद में ऐसे क्या हासिल होगा। हजरत ने फरमाया, हमारा मुजफ्फर हुसैन का हजरत गुजारे ने फरमाया, अरे भाई देखो अगर ये बात बाकी है कि ये भी दो रुकावटें हैं तुम्हारे पास नमाज को जाने की, तो आप ऐसा करो कि यहाँ घर में जो चाव करते रहो, तो शराब शबाब तो कुछ भी कर रहे हो वो करते रहो, लेकिन मस्जिद चले जाया करो। और वुजू की जो बात है मैं कहता हूँ बगैर वुजू के चले जाए, बगैर वुजू के चले जाए, अगर बगैर वुजू के, हाँ बगैर वुजू चले जाओ। अब वो उसके जवाब था, उसके पास कुछ जवाब नहीं था, तो उन्होंने कहा कि अच्छा जी अगर आप आलिम आते हो तो आप कहते हो बगैर वुजू के चला जाया करो, क्या वादा करो कि बगैर जाओगे, सच वादा करता हूँ। ये कहा फिर वापस आए उसी मस्जिद में, फिर दो रकतें पढ़ते और दो रकतें पढ़कर सजदे में खूब रोए अल्लाह के। तो जो साथी थे उन्होंने कहा हजरत आज आपने अजीब काम किया, एक तो आपने बगैर वुजू के पढ़ने की इजाजत दे दी उसको नवाब को, बगैर वुजू के नमाज पढ़ना तो बिल्कुल ही बेकार है, बगैर तहारत के कैसे नमाज दुरुस्त हो जाएगी। और दूसरा ये कि बात फुकहा ने तो बिल्कुल कुफ्र तक कह दिया है कि अगर कोई आदमी एहानतन ऐसा करे तो कुफ्र तक पहुँचना पर पहुँच जाते, और फिर यहाँ आके आप रो रहे हैं मस्जिद में। तो फरमाया कि भाई बात यह है कि मैं कह तो दिया उससे, लेकिन फिर आके मस्जिद में मैंने अल्लाह ताला से रो रो के ये कहा कि या अल्लाह इसको मैंने वादा करने पर मजबूर करके खड़ा तो कर दिया, अब वुजू कराना आपका काम, ये रोया और ये दुआ। उधर नवाब साहब का किस्सा यह हुआ, उन्होंने वादा किया था कि अगले दिन जोर के वक्त जाऊंगा नमाज के। अब जब नवाब साहब जोर के वक्त में याद आया वादा, तो फरमाते हैं कि जब वादा याद आया तो कहने लगे दिल में यह ख्याल पैदा हुआ कि अल्लाह के बंदे सारी जिंदगी तो गया नहीं मस्जिद, आज पहली बार जा रहा है मस्जिद में, तो आज तो कम से कम वुजू कर ले, करना करना बाद में, लेकिन आज तो कर ले जब पहले दिन जा रहा है। बल्कि दिल में और ख्याल ये आया कि वुजू क्या गुसल कर ले, गुसल करके जा, तो गुसल किया और गुसल करके मस्जिद में पहुंचा। मुसलमान और कुछ आ गए, जमात हुई, नमाज पढ़ी, नमाज पढ़ के जब लौटा तो दिल की दुनिया बदल चुकी और उसके बाद हजरत ने लिखा है कि वो जो शराब वराब आया करती थी उसको सब बोतल उसे तोड़ दी, और जो औरतें आया करती थी बीवी से मुद्दत हो गई थी बीवी को देखे हुए थे, क्योंकि बाजारी औरतों ने कहा सुखा, तो जब आया तो बीवी के साथ एक दिल में मोहब्बत ऐसी पैदा हो गई जैसे पहले कभी भी नहीं हुई, और वो आपसे भी सुनी अल्लाह तारा ने तरफ पहुँचा। अब अगर कोई जाहिद को देखे कि हजरत मौलाना मुज़फ़्फ़र हुसैन साहब ने बगैर वुज़ू के नमाज पढ़ने की इजाज़त दे दी, तो हकीकत में वो अल्लाह वाले थे, वुज़ू के हर एक के बस का काम नहीं है, अल्लाह वाले थे, अल्लाह के वली थे, ये किया भी और साथ में अल्लाह ताला से रो रो के दुआएं भी की, तो अल्लाह ने उसकी बरकत से उस आदमी को खड़ा कर दिया। तो इसका अल्लाह बस करता हूँ, जितना तुमसे ताकत हो उतना तो करो, उतना तो आगे बढ़ो, खुद ही आगे बढ़ो, दूसरे को बढ़ाना है दूसरे आगे बढ़ाओ। तो ना उम्मीद ना करो लोगों, ना उम्मीद ना करो, जितना कर सकते हो उतना करो। देखो ये बहुत से लोग हैं जो दाढ़ी की सुन्नत से महरूम है, दाढ़ी की सुन्नत से महरूम। अब एक तरीका यह है जो उनसे ये कहा जाए कि भाई पूरी यकमुश्त दाढ़ी रखना जरूरी है, अढ़ाई वक्त की जरूरत। एक आदमी कहता है कि मैं पूरी नहीं रख सकता, थोड़ी से रख सकता हूँ। तो बाप लोग कहते हैं भाई थोड़ी रखने में और मुंडाने में कोई फर्क नहीं, ये बात सही नहीं। जितना आ रहा है उसको आने दो, कभी तू थोड़ी रख ले, लेकिन साथ अल्लाह तबारक व तआला मजीद की बढ़ाने की कोशिश करता रहे, अल्लाह तआला से दुआ भी करते रहो, तो क्या पता अल्लाह तबारक व तआला फिर उसको तौफीक दे और आगे बढ़ाने की बढ़ने की और हो जाती है तौफीक अल्लाह तआला की तरफ। तो मायूस ना करो, मायूसी के रास्ते पर मत जाओ, बस न खुद जाओ न दूसरों को जाने दो। यह है सबक, इत्तकुल्लाह व सलाहु, जितना कर सकते हो उतना कर, जितना कर सकते हो उतना कर लो। एक साहबी थे, वो हुज़ूर अक़रम सल्लल्लाहु अलैहि वसल्लम थे, हज़रत सफ़वान इब्न मुअत्तल रज़ी अल्लाह तआला हुज़ूर अक़रम सल्लल्लाहु अलैहि वसल्लम से जिक्र किया कि या रसूलल्लाह और तो सारे काम ठीक हो जाते हैं, लेकिन मेरी कुछ ऐसी आदत है और मेरे घर वालों की, सारे घर वालों की शुरू से ये आदत पड़ी हुई है, कुछ हमारे सर में गरानी है जिसकी वजह से हमारी आँख सूरज निकलने से पहले नहीं खुलती। तो सूरज निकलने से पहले जो फजर का वक्त का ताज़ा फजर का जो वक्त होता है वो उस वक्त में हम अदा नहीं कर पाते नमाज। तो अब क्या करें, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि अच्छा भाई तुम नमाज आफ्ताब सूरज निकलने के बाद ही फौरन जब उठा करो फौरन पढ़ लिया करो, उसको भी मायूस नहीं किया। या इस तरह नमाज पढ़ लो, पर कोशिश में लगे रहो यहाँ तक कि अल्लाह ताला नमाज वक्त पर पढ़वा दे। और यही जरा फिकर तरीका है रास्ते पर जाने का, ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है। हालांकि अगर कोई पूछे कि भाई कुछ क्या सूरज निकलने के बाद नमाज वक्त अदा हो जाती है, वो अदा नहीं होती, लेकिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब तुमसे नहीं हो रहा तो फिलहाल यही करो कि कज़ा ही करो। तो जो करना मुमकिन है उस तरफ आगे तो बढ़ो, उस तरफ तो चलो, फिर अल्लाह तबारक व तआला से मांगते भी रहो कोशिश भी करते रहो, तो फिर अल्लाह तबारक व तआला इंशाअल्लाह किसी दिन मंजिल तक पहुंचा देंगे। ये अजीम सबक है, अजीम इल्म है और इस्लाह के का बेहतरीन नुस्खा है। तो हमारे सारे फरमाया करते थे आरूफ मतलब कि देखो भाई हर आदमी थोड़ा वक्त निकाल के अपना जायजा ले सुबह से लेकर शाम तक की जिंदगी का, और जायजा लेकर देखे कि कितने काम में शरीयत के और सुन्नत के मुताबिक पहले से कर रहा हूँ, कितने से अभी तक महरूम हूँ, उसकी फहरिस्त बनाए। अगर सुना कहते हैं उसकी किताब है उसमें रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम, जिसमें हजरत ने वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों की का बयान फरमाया कि सुबह उठने से लेकर रात को बिस्तर पर जाने तक जितने काम होते हैं उसमें क्या क्या सुन्नतें हैं। तो हजरत फरमाते हैं कि उन सुन्नतों का जायजा लेके देखो कि भाई कितनी सुन्नतें ऐसी हैं जिन पर पहले से अमल कर रहे हो, अल्हम्दुलिल्लाह अगर कर रहे हो बड़ी अच्छी बात है, और कितनी सुन्नतें ऐसी हैं जो नहीं, जिस पर अमल नहीं छूटी हुई है, तो उनमें से देखो कि कौन सी ऐसी हैं जो फौरन शुरू कर सकते हो और कौन सी ऐसी हैं कि जिनमें थोड़ी सी दिक्कत है, उस दिक्कत पर कैसे काबू पा सकते हो, जो फौरन शुरू कर सकते हो वो तो शुरू कर दो, और जिनमें कुछ दिक्कत है उस दिक्कत पर काबू पाने की कोशिश करते रहो। यह है रास्ता इस्लाम। लेकिन गफलत के आलम में दिन गुजर रहे हैं, रात गुजर रही है, सुबह शाम गुजर रहे हैं, कोई परवाह नहीं है, कोई फिक्र नहीं है कि मेरी जिंदगी कहाँ जा रही है, आया मैं दीन पर चल रहा हूँ कि नहीं चल रहा हूँ, सुन्नत की सभा हो रही है कि नहीं हो रही है, इस बेफिक्री को तो कम से कम छोड़ो और जायजा लेकर काम करना शुरू करो। तो देखो अल्लाह तबारक व तआला की तरफ से इंशाल्लाह तआला मदद हो। यह है रास्ता इस्लाह का, इत्तकुल्लाह मतलब। तो हज़रत फरमाते हैं कि यह पहला मरहला है, इत्तकुल्लाह मस्तता का, जितनी ताकत है जितनी फौरन शुरू कर सकते हो फौरन शुरू कर सकते हो, तो थोड़ी दिक्कत है उस दिक्कत पर काबू पाने की कोशिश करते रहो, यहाँ तक कह लगा रहे इंशाल्लाह मंजिल तक पहुँचा। यह है हकूक इत्तकुल्लाह मस्तता का। अल्लाह तबारक व तआला आपको फजल करम से मुझे भी आपको भी इस पर अमल करने की तौफीक अता फरमाए। तो फरमाया कि इत्तकुल्लाह तुखाती और वत्तकुल्लाह मुतताकुम के दरमियान तस्वीर यह है कि अव्वल तो मुंतहाए सुलूक है, यानी मंजिल आखिरी यही है कि तक्वा का इंसान हक अदा करे, लेकिन नुकसानी में इब्तदाए सुलूक को बयान फरमाया है कि इसमें शयन फशयन कोशिश की जाती है, थोड़ा थोड़ा करके कोशिश की जाती है। मतलब यह है कि इस्तकाम तक्वा करते रहो यहाँ तक कि हक़ तक्वा हासिल हो जाए। जैसे कोई अमर करे कि छत पर चढ़ो और वो घबरा जावे कि मैं कैसे जाऊँ, तो उनको कहा जाएगा कि जीने को बकद इस्तकाम एक एक दर्जा तय करके पहुँच जाए। अल्लाह, लेकिन जो पहली सीढ़ी न चले जमीना उठाए उसके पहुंचने का कोई रास्ता नहीं, जो एक सीढ़ी चढ़ गया तो वो कम अज कम मंजिल से थोड़ा करीब हो गया, वो गनीमत। और जो चढ़ा ही नहीं, रवाना ही नहीं हुआ, वो तो अपनी जगह पर खड़ा रहेगा, वो आगे बढ़ ही नहीं सकता। और भाई ये जैसा मैंने अर्ज किया कि बाद लोग होते हैं कि जो जिसको आजकल किसड़ा में कहा जाता है मिसालियत, मिसालियत का नजरिया, आइडियलिज्म जिसको कहते हैं, कि बड़ा ऊंचा एक मैयार दिमाग में बिठाया हुआ है कि जब तक ये मैयार हासिल नहीं होगा उस वक्त तक कुछ भी नहीं, ये दिमाग में बिठाया होता है। और मसलन जब कोई कहा जाता है कि भाई किसी अल्लाह वाले की सोहबत इख्तियार करो और उससे ताल्लुक कायम करो, किसी से बहस हो जाओ और उसके शिकायात पर अमल करो, तो दिमाग में आता है कि भाई अगर हम अभी तक तो बिल्कुल गाफिल हैं, बेफिक्र हैं, और जब तक अपनी कुछ इस्लामी कर लेंगे उस वक्त तक जाएंगे तो कहीं मुबतला हो जाएंगे किसी गलती में, तो अब उल्टा बवाल होगा, इस वास्ते जाने से महरूम है। हालांकि हजरत भाई जानक तो इसलिए है ना कि अपनी इसलाह कराई जाए, अगर पहले से तुम्हारी इसलाह हुई भी है और 100% तुम पाक पाक हो गए हो तो फिर जाने की जरूरत क्या। जाना तो इसीलिए होता है कि आदमी अपनी इसलाह की तरफ चले। इसी वास्ते हजरत याद आ गया हजरत मजरूह साहब रहमतुल्लाह अलैह, जो हजरत हाकिम उम्मत वाला खामी सल्लल्लाहु अलैहि वसल्लम के बड़े आशिक किस्म के खलीफा थे, बाकायदा दरसे निजामी वाले आशिक तो नहीं थे, डिप्टी कलेक्टर थे, लेकिन अल्लाह तबारक व तआला ने हजरत की खिदमत में पहुँचाया तो बहुत बड़े बहुत सारे उलमा से आगे निकल गए अपनी विलायत में और अपने तकवा में। तो एक दिन हजरत मजदूर साहब छाए आदमी से बहुत शेर बहुत अच्छा पूरा दीवान छपा हुआ है बेहतरीन शेर कहते थे, तो शायरों के ताल्लुकात थे। तो एक दिन हजरत हकीम उम्मत रसल्लल्लाहु अलैहि वसल्लम से कहने लगे कि हजरत एक मजलिस में जिगर मुरादाबादी साहब से मुलाकात, जिगर मुरादाबादी बड़े मशहूर शायर थे, बहुत मशहूर शायर थे और सारे मुल्क में उनकी शायरी का तोती बोल रहा था, तो एक फरमाने लगे कि एक मजलिस में दीगर मुरादाबादी साहब से मुलाकात की थी, तो वो कहने लगे कि मेरा दिल तो बहुत चाहता है कि किसी दिन थाना भवन जाऊं और माना छबरी साहब साथी रफ्तार की ज्यारत करूं, उनकी सोबत में से फायदा उठाऊं। मगर ये आदत बड़ी हुई अब बुरी, अल्लाह बचाए उधर पीने पिलाने की आदत थी शराब की नहीं, तो ये खराब आदत पड़ी हुई है, तो इसकी वजह से जाने से महरूम नहीं जा सकता। और फिर नहीं जा सकता कि वहाँ खाना भवन में जाने के लिए तो खाने के भी उस जमाने में कि सुबह गए और शाम को आ गए, वहाँ जाकर कुछ रुकना ही पड़ता था एक दो रोज, तो अब जाऊँ और साथ में शराब लेके जाऊँ खाना भवन की खानका में, तो यह बजट बहुत बड़ा माने है जिसकी वजह से मैं जा नहीं पाता। मजदूर साहब ने कहा कि जिगर साहब ये कह रहे हैं, तो हजरत खासम साहब ने पूछा भाई सर आपने क्या जवाब दिया उनको जब उन्होंने ये कहा, तो मजदूर साहब ने कहा हजरत क्या जवाब देता, मैंने कहा वही बात तो ठीक है, इस हालत में तो जाना बड़ा मुश्किल है आपका, तो साथ में शराब भी लेके जा रहे हैं खाना भवन के खान पान, ये तो नहीं हो सकता। तो हजरत ने फरमाया कि वाह मजदूर साहब वाह, आपको भी सुलूक की हवा भी चलेगी, ये फरमाया आपको सुलूक की हवा भी चलेगी। तो हजरत और क्या कहता मैं, तो हजरत ने फरमाया अरे भाई कहते थे जिस हालत में हो आ जाओ, जिस हालत में हो आ जाओ, लेकिन आ जाओ। हजरत मजदूर साहब बड़े हैरान हुए, हजरत क्या ये कहता कि शराब लेके आ जाओ वापस, कहा यही कहते आ तो जाए, आने के बाद अल्लाह तबारक वताला जो तौफीक होगी हिदायत की अल्लाह तबारक वताला तो हिदायत अदा फरमा दे। बाद में मजदूर साहब की मुलाकात हुई जिगर साहब से, तो मजदूर साहब ने सारा वाक्य सुनाया, तो मैंने आपकी ये बात जिक्र किसी हजरत से, तो हजरत ने मुझे बड़ा कहा कि तुम्हें तो कुछ हवाई नहीं लगी तो लुक की, और ये कहा तुमसे तुम्हें ये कहना चाहिए था कि आ जाओ जिस हालत में भी अपने विचार ठहरोगे कमरे में जो चाहो करते रहना, लेकिन आ जाओ। जब ये सुना जिगर साहब ने हजरत जी का एक जुमला सुना तो बस लोग को और कहा कि अब तो मैं जाऊंगा और इंशाल्लाह इतना जाऊंगा कि इसको छोड़ के जाऊंगा। यहां से हजरत की बात सुनकर तौबा कर और तौबा करके फिर हजरत की खिदमत में पहुंचे थाना भवन, और कई दिन प्रयाम रहा और कई दिन प्रयाम रहा हजरत वाला की खिदमत में सोबत के मुस्तफीद हुए, अल्लाह तबारक व तआला ने दिल की दुनिया बदली और अल्लाह तबारक व तआला ने बड़ी तौफीक अता फरमाई, और वही फिर वही रहते के दौरान ये गजल कही जो उनके मजमूए में छपी हुई है कि अगर हम खराब नहीं थी बखुमार कृष्ण लबी खुशम, ये गजल थी और उसमें ये गाथा कि अगर मुझे आप शराब नहीं दोगे तो कृष्ण लबी यानी प्यास की का जो कुमार है मैं उसी में पूछूं, ये गजल भी उसी मौके पर हजरत वाला को सुनाई। तो बाद में जब चले गए तो वहां से खत लिखा हजरत को और हजरत की उसमें देखा मजलिसों का तस्करा किया, तो हजरत ने भी जवाब में खत में लिखा कि आपने जो गजल सुनाई तो मेरा भी शायरी का शौक जो है वो जाग गया, तो फिर एक शेर लिख के भेजा कि न बनसर ना फिर बे बदल, न बदल में ना फिर मैं कुछ बदल, बसनाए खा जाए हद चल वक्त मन है नबी खुशा, कि मैं किसी नसर करने वाले की नसर से किसी नजम करने वाले की नजम से نہیں بلکہ اللہ تعالیٰ کی صنع سے، اس کی رحم سے اور نبی کریم صلی اللہ علیہ وسلم کی آسکتی سے اٹھوں. یہ غزل غیر کریم لکھ کے بھیجا. تو اب دیکھو حضرت نے یہ فرما دیا کہ شراب کی تو بھی آ جاؤ. کچھ کہہ کے شراب کی اجازت دے دی خرقہ میں حضرت. تو بات کیا ہے، اللہ والے جانتے ہیں کہ کس بات کا کیا اثر ہوگا، اور جتنا جو کوئی قریب آ رہا ہے اس کو غنیمت سمجھ کر، اس کو غنیمت سمجھ کر، نہ ہونے کے مقابلے میں بہتر سمجھ کر اس کی طرف فکر کر لو، اور اپنے لیے بھی یہ راستہ اختیار کرو. جب بالکل پورے نہیں ہو سکتے تو جتنا ہو سکتے اتنا بڑھتے جاؤ. یہ مانا ہے سب اللہ کو سکا، اللہ تبارک و تعالیٰ سب کو توفیق عطا کرو. لا الہ الا اللہ. آگے فرمایا کہ نبی کریم صلی اللہ علیہ وسلم نے اپنی خاص بیٹی کو خطاب کر کے فرمایا کہ اے فاطمہ، اپنے آپ کو آگ سے بچاؤ، میں اللہ تعالیٰ کے مقابلے میں تمہارے کچھ کام نہ ہوں. مطلب یہ کہ اگر تمہارے پاس اعمال کا ذخیرہ نہ ہوگا تو میں کچھ کام نہ ہوں. اور اس کی نفی نہیں کہ اعمال کے ہوتے ہوئے بھی میں باعث ترقی درجات نہ ہوں گا، یہ سب بات نہ کروں گا. بزرگوں کے تعلق نسبی کے باعث ترقی درجات ہونا خود منصور ہے. یہ وہ واقعہ بیان فرما رہے ہیں حضرت کہ جب نبی کریم صلی اللہ علیہ وسلم کو نبوت عطا ہوئی اور رسالت کا فریضہ سونپا گیا، تو آپ نے تبلیغ کا آغاز سب سے پہلے اپنے گھر والوں سے کیا، گھر والوں کو جمع. گھر والوں نے جو قریبی عزیز تھے ان کو جمع کیا اور پوچھیں گے کو خطاب کر کے فرمایا. ایک میں سب سے پہلے رہتا ہے فاطمہ تھی، حضرت راشد کی بڑی شہید تھی سازگاری، خود سے خطاب کیا، خوبی سے اپنے خطاب کیا اور اس سے خطاب کر کے فرمایا کہ تم اپنے آپ کو آگ سے بچاؤ، اللہ تعالیٰ کے مقابلے میں تمہارے کچھ کام نہیں آؤں. تو پہلی بات تو یہ کہ اس میں یہ سبق دیا نبی کریم صلی اللہ علیہ وسلم نے کہ جب آدمی اصلاح خلق کا کیڑا لے کر کھڑا ہو یا تبلیغ اور دعوت کا کام کرنے کھڑا ہو تو پہلا قدم یہ ہے کہ اپنے گھر سے شروع کرے. یا جو لگن آمرو کو انفسکم واہلیکم نارا، اپنے آپ کو بھی آپ سے بچاؤ، اپنے گھر والوں کو بھی بچاؤ. گھر والوں کی تو فکر ہے نہیں، نہ کبھی ان کو پیمائش ہے، نہ کبھی دعوت ہے، نہ کبھی تبلیغ ہے، نہ کبھی سرزنش ہے، اور ساری دنیا کی اصلاح کا ٹھیکا لے کے کھڑے ہو گئے. یہ طریقہ سنت کا طریقہ ہے. سنت کا طریقہ یہ ہے تو پہلے اپنے گھر سے شروع کرو، اپنے گھر والوں کو خطاب کرو، ان کو دعوت دو، ان کی اصلاح کی فکر کرو. تو پہلا کام تو نبی کریم صلی اللہ علیہ وسلم نے یہ کیا اور اس سے یہ تعلیم بھی دی. اور آیت بھی اسی طرح آئی وانذر عشیرتک الاقربین، سب سے پہلے دعائی کی آیت آپ کی تبدیل کے لیے وہ تھی کہ آپ اپنے جو قریبی رشتے دار ہیں ان کو بلا کر سب سے پہلے آگاہ کرو اور کراؤ آخرت کے عذاب سے. تو سرکار دو عالم صلی اللہ علیہ وسلم کے اوپر عمل کیا اور یہی ہم لوگوں کا کام ہے. یہ تو ہر مسلمان کا فریضہ ہے. دیکھو بھائی، سارے دنیا کو دعوت دینا اور تبلیغ کرنا اور عمومی خطاب کرنا یہ ہر ایک کے بس کا کام نہیں، لیکن ہر انسان اپنے گھر والوں کی حد تک مکلف ہے دعوی کر تبلیغ کا. نبی کریم صلی اللہ علیہ وسلم فرمایا کلکم راع وکلکم مسئول عن رعیتہ، تم میں سے ہر شخص راعی ہے، نگہبان ہے، اور جو لوگ اس کے ذریعے نگہبانی ہیں ان سے ان کے بارے میں سوال ہوگا کہ تم نے ان کی اصلاح کے لیے کیا کیا تھا. لہذا हर शख्स को अपने घर वालों की फिक्र रखना ये हर इंसान के दिल में फर्ज ऐन है। तो पहली बात ये वाली हुई। दूसरी बात ये जो इसकी तरफ हजरत ने यहाँ पर इशारा फरमाया वो ये कि आपने हजरत फातिमा रज़ी अल्लाह तआला अन्हा से ये फरमाया कि तुम अपने आप को आग से बचाओ, मैं तुम्हारे कुछ काम नहीं आऊंगा अल्लाह तआला के मुकाबले। इसका मतलब यह है कि अगर तुम ईमान न लाए और अपने शैतान के बकदर तुमने आमाल सालिहा इख्तियार न किए तो मैं तुम्हें अजाब से बचा नहीं सकता। अगर ईमान न लाए तो अल्लाह बताए ईमान तो शर्त है निजात की, उसके बगैर तो आदमी को नजात हो ही नहीं सकती। लेकिन अगर कोई मोमिन ईमान भी ले आया लेकिन अल्लाह बताए आमाल खराब है तो उन आमाल की भी सजा उसको मिलनी है, तो उससे भी बचाना मुश्किल है। लेकिन हजरत फरमाते हैं कि इसका मतलब यह है कि खुद ईमान लाओ और अमल शुरू करो। अलबत्त अमल में कुछ कमी बेसी रह गई तो मेरे नसबी ताल्लुक से उस कमी बेसी का तदारुक अल्लाह ताला फरमाते हैं और यह कुरान करीम में है الذين آمنوا واتبعتهم ذريتهم بإيمان ألحقنا بهم ذريتهم وما ألتناهم من عملهم من شيء کہ جو لوگ ایمان لے آئے اور ان کی ذریت یعنی ان کی اولاد اس نے وہ بھی ایمان لے آئے ایمان لے آئے اور ایمان لانے کا معنی یہ ہے کہ ایمان کے ساتھ اپنے ذات کے مطابق کچھ عمل بھی شروع کر دیا تو اللہ تعالیٰ فرماتے ہیں الحقنا بهم ذریتهم تو ہم ان کی ذریت کو بھی ان کے ساتھ شامل کر دیں گے۔ کیا مانا کہ اگر یہ ذریت کے اعمال اس معیار کے نہیں تھے جیسے کہ ان کے باپ کے تھے لیکن اس باپ کی نسبی تعلق کی برکت سے ہم ان کے اعمال کی کمی کا تجاوز کر کے ان کے درجات بلند کر دیں۔ الحقنا بهم ذريتهم وما ألتناهم من عملهم من شيء اور ان کے اعمال میں کوئی کمی نہیں کرے لیکن ان کے درجات بلند کر تو کسی اللہ والے کے ساتھ نسبی تعلق ہو جانا یہ بھی ایک نعمت ہے۔ یہ نعمت انسان کو ایسا تو نہیں کہ کفر کے عذاب سے بچا لے۔ حضرت نوح علیہ السلام کا بیٹا تھا، حضرت نوح علیہ السلام کو نہیں بچا سکے کیونکہ ایمان نہیں لایا تھا، لیکن ایمان لانے کے بعد اور ایمان کے راستے پر گامزن ہونے کے بعد جو درجات کی ترقی ہے وہ اللہ تبارک و تعالیٰ اس طرح بھی تعلق کی بدولت ادا کرا دیتے ہیں۔ اور اس واسطے یہ آیت جو ہے اس سے کبھی کبھی ہمیں بڑی تسلی ہوتی ہے، اللہ تعالیٰ نے نسبی تعلق کر کیسے بزرگ کے اللہ والے سے قائم فرما دیا ہمارے کسی عمل کے بغیر، تو شاید اللہ تبارک و تعالیٰ اپنے فضل و کرم سے ان کے ساتھ مولد فرما دے، اور شاید اس کی وجہ یہ ہو کہ فضل و باپ ہے وہ بہت اعلیٰ درجے کے مقام کا ہے، اعمال میں، اخلاق میں، تقویٰ میں اونچے معیار کا ہے، اولاد اس میں یاد کی نہیں ہے، اگرچہ ایمان ہے لیکن اس میں یاد کی نہیں ہے۔ تو اگر باپ کو اللہ تعالیٰ نے اونچے درجے تک پہنچا دیا، بہت اونچے درجے تک، تو اللہ تعالیٰ سے یہ کہہ سکتا ہے کہ اللہ اکیلا کیا رہوں یہاں پر اولاد کے بغیر، تو اللہ تبارک و تعالیٰ اس کی اس خواہش کو پورا فرما کر اس کے درجات کی بلند فرمائے، تو یہ ان کی رحمت کا معاملہ ہے۔ اور کسی کو اللہ تعالیٰ نے فرمایا کہ کل حالات یہ ضروریت ہوں اور ماں الگ نہ ہو میں آگے، لہٰذا کسی اللہ والے کسی بزرگ سے نسبی تعلق بھی اگر ہے، رشتہ داری کا تعلق ہے، تو اس کو بھی بیکار نہ سمجھنا چاہیے، یہ بھی ایک نعمت ہے، اس پر اللہ تعالیٰ کا شکر ادا کرنا چاہیے۔ ہاں اس کو کافی نہیں سمجھنا کہ بھائی بزرگ کے بندہ کیا کر کے بیٹھ گئے، اب تو صاحبزادے ہیں لہٰذا अब उसे तकिया करके बैठ गए और आमाल की फिक्र छोड़ दी। फिर कुछ नहीं, फिर वो बात है जो फरमाया कि अल्लाह ताला के मुकाबले में तुम्हारे कुछ काम नहीं आ सकता। अल्लाह मसल्ला अला ارشاد فرمایا کہ ہمارے حاجی صاحب یعنی حضرت حاجی بابر صاحب حاجی مفتی رحمۃ اللہ علیہ رات کو تہجد میں اکثر سورہ یاسین پڑھا کرتے تھے اور اس کی حکمت میں یہ شعر پڑھا کرتے تھے کہ دو دن یک شبن بسکنن ہو رہا پراگن کچی آرن بوہرا، یہ فارسی کا شعر ہے جس کے معنی یہ ہے کہ جب دو دل مل جائیں تو پہاڑ کو بھی توڑ دیتے ہیں۔ تو حضرت فرمایا کرتے تھے حضرت عائشہ صاحب رضی اللہ عنہا کہ جب تہجد میں اگر سورہ یاسین کی تلاوت کی جائے تو تین دل مل جاتے ہیں، ایک تو نماز پڑھنے والے کا دل، ایک رات کا دن، تہجد کے وقت کو قلب اللیل کہا گیا ہے، رات کا قلب، رات کا دن، اور تیسرا قلب القرآن، یاسین کو کہا گیا کہ یہ قرآن کا دل ہے، قرآن کا قلب ہے۔ تو حضرت فرماتے ہیں کہ جب تہجد میں سورہ یاسین کی تلاوت کی جاتی ہے تو اس میں تین دل مل جاتے ہیں، ایک پڑھنے والے کا دل، ایک رات کا دل، ایک قرآن کا دل۔ تو جب تین دن مل جائیں گے تو جمع ہو کر شیطان کو ضرور بھگائیں گے حضرت فرماتے تھے، تو اس لیے حضرت سورہ یاسین کی تلاوت رات میں کیا کرتے تھے۔ بڑے عظیم فضائل ہیں سورہ یاسین کے، اللہ تبارک و تعالیٰ نے عظیم اس میں برکات رکھی ہیں، پتہ نہیں کیا کیا فضائل ہیں۔ کوشش کرنی چاہیے کہ ہر مسلمان کو یاد ہو جائے، حافظ طور ایک آدمی بن نہیں سکتا لیکن خاص خاص صورتیں جو ہیں ان کو یاد کرنا کوئی مشکل نہیں، ایک ایک آیت بھی روز یاد کر لے، روزانہ ایک آیت یاد کر لے تو تھوڑے دنوں میں پوری صورت یاد ہو جائے گی۔ تو اس کی تلاوت ہو جائے تہجد میں، اور اگر تہجد کا موقع نہیں ملتا تو یعنی آخر شب میں اٹھنے کا موقع نہیں ملتا تو کم از کم عشاء کے فرض اور وتر کے درمیان کچھ رکعتیں تہجد کی نیت سے پڑھ لیں، اور اس میں سورہ یاسین کی تلاوت کریں، چار سے آٹھ رکعتیں پڑھ لیں اور اس میں سورہ یاسین کی تلاوت ہو جائے تو انشاءاللہ بڑی برکت کی چیز ہے۔ اللہ تبارک و تعالیٰ اپنے فضل و کرم سے ہم سب کو اس پر عمل کرنے کی توفیق عطا فرمائے۔ اللہم صل علی سیدنا و مولانا محمد و علی آل محمد كما صلیت علی ابراہیم و علی آل ابراہیم۔ ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار، ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار، واعف عنا واغفر لنا وارحمنا انت مولانا فانصرنا على القوم الكافرين، ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب، ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما، يا أرحم الراحمين ابن فضل وكرمك رحمتك ہمارے تمام گناہوں کو معاف فرما، یا اللہ ہمارے تمام چھوٹے بڑے اگلے پچھلے خفیہ آیا کے ہر طرح کے گناہوں کو معاف فرما، یا اللہ ہمارے اعمال و اخلاق کی اصلاح فرما دے، یا رحم الراحمین ہر طرح کے شر و فتنے سے، ہر طرح کے منکرات سے ہمارے گھر والوں متعلقین سب کی حفاظت فرما، یا اللہ اپنی رحمت سے اپنے فضل و کرم سے ہر طرح کے شر و منکرات سے ہمارے گھر والوں متعلقین احباب سب کی حفاظت فرما، یا رحم الراحمین ہمیں دین کی صحیح سمجھ عطا فرما، اے اللہ پر عمل کی توفیق عطا فرما، اس پر استقامت عطا فرما، یا اللہ ہمارے ظاہری اور باطنی امراض کو دور فرما دے، یا اللہ ہمارے ظاہری اور باطنی امراض کو اپنے فضل و کرم سے دور فرما دے، اللہ تمام حاضرین و حاضرات کو ان کے تمام جائز مقاصد میں اپنے فضل و کرم سے کامیابی عطا فرما. یا اللہ ہم میں جو لوگ بیمار ہیں ان کے سائے کامل عاجل عطا فرما, جو تندرست ہیں ان کی تندرستی کو دور فرما, جو پریشان حال ہیں اپنے رحمت سے ان کی پریشانیوں کو دور فرما. یا اللہ جن جن لوگوں نے اپنے دعا کی درخواست کی ہے, جن جن مقاصد کے لیے دعا کے لیے کہا ہے زبانی یا تحریری طور پر, یا اللہ اپنے رحمت سے سب کی دلی مرادوں کو پورا فرما دے. یا اللہ سب کی دلی مرادوں کو پورا فرما دے. یا اللہ سب کی دلی مرادوں کو پورا فرما دے. اللہم انا نسألک من خیر ما سألک من عبدک و نبیک محمد صلی اللہ علیہ وسلم, ونعوذ بک من شر ما استعاذک من عبدک و نبیک محمد صلی اللہ علیہ وسلم. ربنا تقبل منا انک انت السميع العليم, وتب علينا انك انت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد واله وصحبه اجمعين. امين برحمتك يا ارحم الراحمين.